यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट बिहान 7 बजेको समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति शी चिनफिङ बीच कोरोना संक्रमणको विश्वव्यापी महामारी विरूद्ध जारी लड़ाईबारे विचार आदान प्रदान। नेपालले संक्रमण रोक्न चालेका कदमहरूको प्रशंसा गर्दै आवश्यक सहयोग गर्न चिनिया राष्ट्रपति तत्पर। सत्तारूढ़ नेकपा भित्र देखिएको विवाद मिलाउन नेताहरू सक्रिय, आज सचिवालय बैठक बस्दै। मुलुकभर 53,500 जनाको परीक्षण गर्दा 52 जनामा मात्र कोरोना संक्रमण र न्यूजील्याण्ड कोरोना भाइरसको समुदाय स्तरको संक्रमण रोक्न सफल भएसँगै लकडाउन खुकुलो पार्दै अमेरिकाका थप राज्यहरूमा पनि लकडाउन खुकुलो। राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका चिनिया समकक्षी शी चिनफिङ बीच हाल विद्यमान विश्वव्यापी महामारी कोविड 19 विरूद्धको लड़ाईबारे विचार आदान प्रदान भएको छ। उहाँहरूबीच हिजो साँझ भएको टेलिफोन सम्वादमा विश्वले अनुभव गरेको यसको प्रभाव र दुवै देशका सरकारहरूले यस विरूद्ध चालेका उपायहरूबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस अवसरमा राष्ट्रपति भण्डारीले चीनले कोविड 19 रोकथाम र नियन्त्रणका लागि चालेको सुदृढ़ कदम र विश्वका अन्य देशलाई यस विरूद्धको लड़ाईमा गरेको सहयोगको प्रशंसा गर्नुभयो। उहाँले चिनिया सरकार र जनताले नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा सराहना पनि गर्नुभयो। प्रत्युत्तरमा राष्ट्रपति शीले नेपालले कोरोना भाइरस फैलन नदिन गरेको शीघ्र र साहसी कार्यको प्रशंसा गर्दै यस सम्बन्धमा नेपाललाई सहयोग गरिने विश्वास दिलाउनुभयो। चिनिया राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपणपछि पुनः आफ्नो काममा फर्किनु भएकोमा खुशी व्यक्त गर्दै उहाँको सुस्वास्थ्य र सुखको कामना पनि गर्नुभएको मन्त्रालयको प्रेस विज्ञप्तीमा जनाइएको छ। परराष्ट्र मन्त्री प्रदीप गेवालीले विदेशमा रहेका नेपालीहरूका बारेमा भिडियो संवाद मार्फत जानकारी लिनुभएको छ। परराष्ट्र मन्त्री गेवालीले हिजो गैर आवासीय नेपाली संघका वरिष्ठ उपाध्यक्ष सचिव हङकङ न्यूजील्याण्ड मलेसिया कतार कुवेत बेल्जियम केन्या बेलायत साइप्रस फिनल्याण्ड अस्ट्रिया रसियाका प्रतिनिधिहरूसँग जानकारी लिनुभई त्यहाँ रहेका नेपालीको सहयोगका लागि नेपाली दूतावाससँगको सहकार्यमा काम गर्दै अभिभावकको भूमिका खेल्न समेत आग्रह गर्नुभयो। पछिल्लो समयमा सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र देखिएको आन्तरिक विवाद मिलाउन नेताहरूबीच अनौपचारिक छलफल तीव्र भएको छ। यसैबीच नेकपाले आज सचिवालय बैठक बोलाएको छ। समस्या समाधानका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल र अन्य नेताहरूबीच एक्लाइ एक्लै र समूहगत रूपमा छलफल भएको छ। समस्या समाधानका लागि हिजो वरिष्ठ नेता नेपाल र अन्य केही नेताहरूबीच छलफल भएको थियो। छलफलमा सहभागी स्थायी कमिटी सदस्य रघुजी पन्तले आफूहरूले उत्पन्न गतिरोध चाँडै अन्त्य गराउन र पार्टीलाई एक ढिक्का बनाएर जान सुझाव दिनुका साथै स्थायी कमिटिको बैठक चाँडो राख्न जोड़ दिएको बताउनुभयो। नेपालमा कोरोना परीक्षणका लागि धरानमा 100 शैयाको कोरोना विशेष अस्पताल र दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षणका लागि प्रयोगशाला तयार भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हिजो आयोजना गरिएको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले देशभर कुल 16 स्थानमा पीसीआर परीक्षणका लागि प्रयोगशाला तयार भएको जानकारी दिनुभयो।
हामीले देशभरका 16 स्थानबाट यो परीक्षण भइरहेको छ र हाल पीसीआर र आरडीटी दुवै गरेर 53,000 भन्दा बढ़ीको परीक्षण भइसकेको अवस्था छ। तैपनि यसको दायरा अझै बढ़ाउनुपर्छ। हामीले विभिन्न चरणमा यो नमूना परीक्षण गर्ने क्राइटेरियाको दायरा चाहिँ फराकिलो बनाइरहेका छौं। यो सँगसँगै अगाडि बढ़िरहेको छ। हाल हामी धेरै जसो केसहरू स्पोरियाडिक अर्थात पहिलो चरणमा छ, केही ठाउँमा मात्र दोस्रो चरणमा गएको देखिन्छ र यही दोस्रो चरणमै निहित रहन सक्यौं भने देशमा संक्रमणको फैलिने अवस्था कम हुन्छ। यसको लागि हामीले क्वारेन्टाइनको पूर्ण पालना गर्नुपर्ने हुन्छ।
मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले मुलुकमा हालसम्म पीसीआर विधिबाट 10,471 र आरडीटी विधिबाट 43,063 जना गरी कुल 53,534 जनाको परीक्षण गरिएको जानकारी दिनुभयो। हालसम्म 52 जना मात्र संक्रमित रहेका र 16 जना परीक्षणपछि उपचारपछि घर फर्किएका छन्। प्रवक्ता डाक्टर देवकोटाले मेलापात बजार आवत जावत भीड़भाड बढ़ी भए संक्रमण फैलन सक्ने भएकोले संक्रमण रोक्न सबैले लकडाउनको पालना गरी आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नुहुँदै संक्रमणले कस्तो रूप लिन्छ भन्ने विषयमा नै लकडाउनको समय निर्धारण हुने प्रश्न पार्नुभयो। मीडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेलले कोरोना उपचारमा संलग्न स्वास्थ्य कर्मीहरूले आफ्नो कोरोना संक्रमण परीक्षण गर्न चाहेमा परीक्षण गर्न सकिने जानकारी गराउनुहुँदै जोखिमका बीच काममा खटिने सबैप्रति आभार व्यक्त गर्नुभयो। कोरोना संक्रमण र यसको रोकथामका लागि गरिएको लकडाउनका कारण यति बेला नेपालको आर्थिक परिदृश्य बदलिएको छ। 2072 सालको शक्तिशाली भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण थिलथिलो भएको मुलुकको अर्थतन्त्रलाई विस्तारै उठाउने कोशिश भइरहँदा आगामी बजेट व्यवस्थापनमा कोरोना महामारीले फेरि एकपटक चुनौती थपेको छ।
कोरोना भाइरसको महामारीका कारण परेको सामाजिक तथा आर्थिक असरको पुनरुत्थानको रणनीति बनाउँदै अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगले तीव्रताका साथ काम गरिरहेका छन्। कोरोना संक्रमणका कारण नेपालको अर्थतन्त्रमा समेत गम्भीर असर परिरहेका बेला सबै क्षेत्रलाई समेटेर बजेट निर्माण गर्नु चुनौती हुन सक्छ। यस्तो बेलामा आगामी आर्थिक वर्षको बजेट निर्माणका प्राथमिकता के कस्ता हुन सक्छन्? सरकारका प्रवक्ता अर्थमन्त्री डाक्टर युवराज खतिवडा
स्वास्थ्य संरचनाहरू, स्वास्थ्य जनशक्ति, स्वास्थ्य प्रणाली ती कार्यक्रमलाई हामीले प्राथमिकताका साथ पुनरुत्थान गर्नको लागि हामीले काम गर्नुपर्नेछ। पर्यटनमा धेरै असर परेको छ, त्यो क्षेत्रलाई पुनरुत्थान गर्नुपर्ने हाम्रो प्राथमिकतामा रहन्छ। निर्माण क्षेत्र ढिलो भएको छ, त्यसलाई पुनरुत्थान गर्नुपर्नेछ। औद्योगिक क्षेत्रको पुनरुत्थान गर्नुपर्नेछ। कामका अवसरहरू सृजना गर्नुपर्नेछ।
बजेटलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने अर्थ मन्त्रालयको दृष्टिकोण रहे पनि वर्तमान संकटले निम्त्याएको असहज परिस्थितिमा राष्ट्रिय उत्पादनमा हुन सक्ने कमी, रेमिट्यान्स आयातमा हुने कमीसँगै अन्तर्राष्ट्रिय स्तरबाट आउने अनुदानमा समेत कटौती हुन सक्ने यो परिस्थितिमा बजेट निर्माणमा कस्ता जोखिम हुन सक्छन् त? पुनः एकपटक सरकारका प्रवक्ता अर्थमन्त्री डाक्टर खतिवडा।
सबै सार्वजनिक, निजी, सामुदायिक क्षेत्र मिलेर फेरि अर्थतन्त्रलाई स्वाभाविक गतिमा ल्याउन सक्छौ भन्ने आँट पनि छ। स्रोतको कारणले नै एकदमै कठिन हुने स्थिति होइन। हाम्रो जहिले पनि के हो भने कार्यक्रम सुनिश्चित भइसकेपछि पनि कार्यान्वयनमा चाहिँ को गतिमा चाहिँ हामी अलि ढिलै हो, त्यसलाई हामीले कसरी सुधार गरेर जान सक्छौ भन्ने चुनौती चाहिँ फेरि पनि यथावत रहन्छ। स्रोत भन्दा कार्यान्वयन र कार्यान्वयन भएका आयोजनाहरूको प्रतिफल चाहिँ उच्च प्रतिफल सुनिश्चित गर्ने कुरा हाम्रा चुनौतीको रूपमा फेरि पनि रहिरहन्छ।
मुलुकको विकासमा महत्वपूर्ण मानिएका र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका रहने राष्ट्रिय गौरवका आयोजना निर्माण र ग्रामीण अर्थतन्त्रलाई पनि उच्च रूपमा समेट्ने गरी बजेटको प्रारूप कस्तो होला? राष्ट्रिय योजना आयोगका सदस्य मीन बहादुर शाही।
केही स्ट्राटेजिक इन्टरभेन्सनहरू के अपनाउन सकिन्छ, कस्तो खालका रणनीतिहरू अपनायौं भने हामीले तिरा परियोजना आयोजनाहरूलाई निरन्तरता दिन सक्छौ भन्ने बारेमा छलफल भइराखेको छ। हामीले अहिले जुन आयोजनाहरू छन् ती आयोजनाहरूको सफल कार्यान्वयन नगरिकन, सम्भव नगरिकन, जुन ढंगले आर्थिक वृद्धिको अपेक्षा राखेका छौँ त्यो पूरा हुँदैन भन्ने हो र त्यसको कार्यान्वयनका निम्ति हामी आवश्यक रणनीति बनाउँछौँ। के गर्ने हो भन्दाखेरि वैदेशिक रोजगारीमा गएको भनौँ वा नेपालभित्रै रहेको हाम्रो जुन युवा शक्ति छ र श्रम शक्ति जुन छ त्यो श्रम शक्तिलाई हामीले खास गरी ग्रामीण कृषि अर्थतन्त्रको पुनरुत्थानमा लगाउनुपर्छ। त्यसका निम्ति हामीले ग्रामीण कृषिमा विशेष जोड़ दिनुपर्छ।
वर्तमान समयमा देखिएको असहज परिस्थितिमा देशको अर्थतन्त्र माथि उकास्न राज्यले लिने नीति कस्तो हुनुपर्छ? त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र प्राध्यापनरत डाक्टर दिलनाथ दंगाल।
सधैँ बनाएको जस्तो बजेट भन्दा अलिक फरक खालको बजेट बन्छ अहिले। त्यसमा के गर्नुपर्छ जस्तो लाग्छ, ग्रामीण कृषिलाई अझ चाहिँ दिनुपर्छ, किनभने एक त एग्रोबेसी इकोनोमी भएको, अर्को त यसले खाद्यान्न संकटलाई आउन सक्ने समस्यालाई समाधान गर्न सहयोग गर्छ। कृषिजन्य उद्योगहरू पनि सञ्चालन गर्नुपर्छ, कृषिजन्य उद्योगहरूलाई दोस्रो नम्बरमा जोड दिनुपर्छ। तेस्रो नम्बरमा चाहिँ अब 40 लाख जति मान्छेहरू अहिले पनि खाडीमा छन्, यिनीहरू सबै नेपाल आउन चाहन्छन्। त्यस्तो अवस्थामा आन्तरिक रूपमा पनि बेरोजगारी बढ्ने हुनाले सरकारले चाहिँ रिकभरी प्लान मार्फत बेरोजगारी समस्याको समाधान गर्ने गरीको योजना ल्याउनुपर्छ।
मुलुकले पटक पटकको संक्रमणलाई झेल्दै राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउँदै आएका अनुभव हामीसँग प्रशस्तै रहेका छन्। यसकै आधारमा चुनौतीहरू चिर्दै राष्ट्रिय अर्थतन्त्रको जग बलियो बनाउँदै लोक कल्याणकारी राज्यको अवधारणालाई मूर्त रूप दिने गरी अर्थतन्त्रको आधार तयार पार्नु अहिलेको आवश्यकता हो। रत्नावली शर्मा, रेडियो नेपाल, काठमाडौँ।
कोरोना महामारीले आर्थिक क्षेत्रमा थपेको चुनौतीलाई ध्यानमा राखेर आगामी वर्षको बजेट बनाउनु पर्ने विज्ञहरूको भनाई। यो रिपोर्टपछि अब अर्को विषय। गृह मन्त्रालयले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनमा सवारी अनुमति पत्र लिएका बाहेक अन्य सवारी साधनको सञ्चालनमा कडाई गर्न निर्देशन दिएको छ। मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल र 77 जिल्ला प्रशासन कार्यालयलाई हिजो पत्राचार गरी कुनै पनि सवारी साधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाउन निर्देशन दिएको हो। नेपाल रेड क्रस सोसाइटीले रगतको अभाव हुन नदिन नियमित रक्तदाता स्वयंसेवीलाई तयारी रहन अनुरोध गरेको छ। लकडाउनका कारण रगतको खासै माग नभए पनि रेड क्रसले उपत्यकामा रहेका नियमित रक्तदाता स्वयंसेवीलाई तयारी अवस्थामा रहन भनेको हो। रेड क्रसमा रगत मजदात नभएकोले कमी हुन नदिन विभिन्न रगत समूहका आफ्ना नियमित स्वयंसेवीलाई तयारी अवस्थामा राखेको रेड क्रसका सूचना तथा संचार शाखाका निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो। डडेलधुरा जिल्लामा लकडाउनका अवधिमा पनि किसानहरू उच्च सतर्कताका साथ बाली नाली भित्र्याउने काममा लागिरहेका छन् भने स्थानीय तहबाट टोकन प्रणालीका माध्यमबाट राहत वितरणको कार्य हुँदै आएको छ। यस सम्बन्धमा डडेलधुरा स्थित हाम्रा संवाददाता लक्ष्मी ऐरको एक रिपोर्ट।
गत चैत्र 11 गतेदेखि शुरू भएको लकडाउन एक महिना बितिसक्दासम्म पनि डडेलधुरामा एकजनामा पनि कोरोना संक्रमित देखिएको छैन। डडेलधुराका सातवटा स्थानीय सरकार र स्थानीय प्रशासनको सक्रियताले लकडाउन प्रभावकारी बन्न सफल भएको छ। कोरोनाका कारण घरभित्रै बस्न बाध्यता एकातिर छ भने अर्कोतिर किसानहरूको बाली नाली भित्राउने समय भएकाले यति बेला उच्च सतर्कताका साथ भित्राइरहेको र दैनिक जेलादारी मजदूरी गरेर गुजारा चलाउनेहरूका लागि राहत वितरण गरिरहेको अमरगढी नगरपालिकाका नगर प्रमुख विशेश्वर प्रसाद ओझाले बताउनुभयो।
राहत वितरणलाई पनि अलिक पारदर्शी बनाउने हिसाबले हामीले टोकन सिस्टम मार्फत वितरण गरेका थियौँ। लकडाउन उल्लङ्घन नहुने गरी अलि महत्वपूर्ण सिजन भएकाले एउटा बाली भित्र्याउने र अर्को बाली छल्ने समय पनि हो। किसानहरू एक्लै एक्लै दूरी कायम गरेर केही कामहरू गरिरहेका छन्।
डडेलधुरामा कोरोनामुखी अस्पताल नभए पनि डडेलधुरा अस्पतालले स्वाब संकलन, रेपिड टेस्ट र आइसोलेसन सेवा दिइरहेको छ। कोरोना प्रतिरोधक स्वास्थ्य सामग्रीको अभाव का बीचमा पनि कोरोनाका सम्भावित बिरामीहरू र अन्य बिरामीहरूको उपचार भइरहेको डडेलधुरा अस्पतालका निमित्त मेसु डाक्टर जगदीश चन्द्र विष्टले बताउनुभयो।
जुन कोविड 19 को महामारी छ त्यसमा चाहिँ हाम्रो अस्पतालले यो बीचमा करिब 16 जनाको चाहिँ स्वाब संकलन गरिसकेका छ, जसमध्ये 13 जनाको नेगेटिभ आइसकेको छ र त्यस्तै 12-13 जनालाई उहाँहरूको स्वाब परीक्षणको नतिजा नआउँदासम्म जो चाहिँ बिरामी हुनुहुन्छ, ज्वरो आउनु भएको छ, उहाँहरूलाई आइसोलेसनमा राखेर डिस्चार्ज गरेका छौँ। अब अहिले एकजना हुनुहुन्छ र व्यक्तिगत सुरक्षा सामग्रीहरूको अभावका बीच पनि सबैले चाहिँ उच्च मनोबलका साथ काम गरिराख्नु भएको छ।
आन्तरिक तथा बाह्य मुलुकबाट आएका नेपालीहरूलाई जिल्ला प्रशासन कार्यालय डडेलधुराले क्वारेन्टाइनमा राख्दै स्वाब परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई सतर्कताका साथ घर फर्काइएको छ। डडेलधुराका सीमा नाकाबाट लुकीछिपी आउनेहरूका लागि सुरक्षामा कडाई गरिरहेको डडेलधुराका सहायक प्रमुख जिल्ला अधिकारी गणेश दत्त ओझाले जानकारी दिनुभयो।
हाम्रो कुनै औपचारिक नाका भारतीय त छैन, यद्यपि लुकी छिपी आउने व्यक्तिहरूलाई 3 सशस्त्र प्रहरी बललाई जोगबुडा क्षेत्रमा परिचालन गरेका छौँ। जिल्लाभरिमा सुरक्षा निकायहरू सबै ठाउँमा परिचालित छन्।
डडेलधुरामा लकडाउनको प्रभावकारी कार्यान्वयन र व्यापक मात्रामा प्रचार प्रसार गरिनाले यो रोगको संक्रमण फैलिनबाट रोकिएको स्थानीयहरूको भनाइ छ। डीडी नेपालका लागि लक्ष्मीर डडेलधुरा।
सरकारले भन्दा मन्दी लकडाउनको अवधिलाई सार्वजनिक विदा दिने भएको छ। राजपत्रमा जारी गरिएको सूचनामा संक्रामक रोग ऐन 2020 को दफा 2 बमोजिम गत चैत 9 गते र तत्पश्चात विभिन्न मितिमा गरिएको लकडाउनको समयलाई सार्वजनिक विदा दिने भनिएको छ। सूचनामा सम्पूर्ण सरकारी कार्यालय, निकाय वा उद्योगले विदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाइपाई आएको तलब भत्ता पाउने गरी सार्वजनिक विदा कायम गर्नुपर्ने हुन्छ। प्रमुख विपक्षी दल नेपाली कंग्रेस तथा विपक्षी जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीय सांसद डाक्टर सुरेन्द्र यादव अपहरित भएको भनिएको प्रकरणमा कानूनी कार्यवाही अगाडि बढ़ाउन माग गरेका छन्। कंग्रेस केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको ती दलका शीर्ष नेताको बैठकमा कंग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका उपेन्द्र यादव र शरद सिंह भण्डारी तथा राप्रपाका अध्यक्ष डाक्टर प्रकाश चन्द्र लोहनीले संयुक्त विज्ञप्ति जारी गरी स्वेच्छाचारी प्रवृत्ति विरूद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति एकताबद्ध भई संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन सन्देश।
क्यों भाई बेल आउँदैछ भनेको यस्तिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
तर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइलेटेज हुन लाग्यो, 40% मात्र भएछ।
यस्तो सुपर फास्ट जमानामा कसुवा चालले हुन्छ त भाई? काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाई?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि
थ्याङ्क्स, मलाई होइन नेपाल टेलिकमलाई देऊ।
नेपाल टेलिकम
राष्ट्रको।
अब बाँकी समाचार। हुम्ला जिल्लाका साथ स्थानीय तहमा रहेका 15 महिना मुनिका करिब 1800 बाल बालिकालाई नियमित खोप लगाउन शुरू गरिएको छ। कोरोना भाइरसको जोखिम कम गर्ने उद्देश्यले गरिएको लकडाउनले प्रभावित खोप कार्यक्रम पुनः सञ्चालन भएको हो। बन्दाबन्दीले प्रत्येक महिना 8 गते लगाइने खोप कार्यक्रम प्रभावित हुँदा बाल बालिका त्यसबाट वञ्चित भएका थिए। स्वास्थ्य कर्मीले पीपीई मास्क पंजा लगायतका सामग्री लगाएर सामाजिक दूरी कायम गरी खोप कार्यक्रम सञ्चालन गरिएको सिमकोट गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक जनबहादुर बोहराले बताउनुभयो। कोरोना भाइरसको महामारीका कारण औद्योगिक हबका रूपमा परिचित रूपन्देही जिल्लामा रहेका उद्योग तथा कल कारखानाहरू बन्द हुँदा उद्योगमा काम गर्नेहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। भैरहवाबाट संवाददाता शशी पन्थी।
विश्वमा बढ्दै गएको कोरोना महामारीका कारण रूपन्देही जिल्लामा रहेका उद्योग तथा कल कारखाना बन्द हुँदा मजदूर तथा जेलादारीमा काम गर्नेहरूलाई प्रत्यक्ष रूपमा प्रभाव पारेको छ। स्थानीय सरकारले राहत मार्दा केही सहज भए पनि आर्थिक समस्याको चपेटामा उनीहरू पर्दै गएका छन्। खाद्यान्न उद्योगहरूमा केही मजदूरले काम गरे पनि अधिकांश मजदूरहरू त्यसै बस्नु परेको अवस्था छ। उद्योगहरूले कसरी पारिश्रमिक दिने निकै चिन्तित अवस्था छ। सिद्धार्थ उद्योग बढी संघका अध्यक्ष कुलप्रसाद नेपाल।
अहिले उद्योगीहरूलाई एउटा समस्या के छ भने एकातिर बन्द उद्योगहरू भएको अवस्था आफ्ना कर्मचारीहरूलाई तलबको कुराहरू पनि छ, कसरी व्यवस्थापन गर्ने भन्ने समस्या छ। अर्कोतिर कतिपय ब्याङ्क वित्तीय संस्थाहरू पनि पूर्ण रूपले खुल्न नसकेका कारणले गर्दाखेरि जुन फाटफुट चलेका उद्योगहरू पनि ब्याङ्क वित्तीय संस्थाहरू अब चेकहरूलाई भजाउने कुराहरू ती सब कठिनाइका कारणले गर्दाखेरि पनि अलिकति पेमेन्टमा चाहिँ समस्या भएको र पूर्ण रूपमा ब्याङ्कहरू सञ्चालन नभएको कारणले पनि अप्ठ्यारो परेको छ।
उद्योग र कल कारखानामा काम गर्ने मजदूरहरूलाई आवश्यक मजदूरको प्रयोग गरेर उत्पादन क्षेत्रमा काम गर्न सकिने नेपाल सरकारले निर्णय गरेको बाहिरबाट मजदूर ल्याई काम नगरेको बताउनुहुन्छ रूपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ।
जहाँसम्म उद्योग र कल कारखानाहरूमा काम गर्ने मजदूरहरूको विषय छ, उहाँहरूलाई आवासीय मजदूरहरू प्रयोग गरेर त्यहीभित्रकै कच्चा पदार्थ प्रयोग गरेर सोसियल डिस्टेन्स कायम गरेर उत्पादनमूलक कार्यमा लगाउन सकिने निर्णय नेपाल सरकारले गरेको छ। त्यो बाहेक बाहिरबाट मजदूरहरू लिएर आएर काम गर्ने व्यवस्था अहिले रहेको छैन।
लकडाउनको समयमा दैनिकी आवश्यक पर्ने खाद्यान्नहरू ओसार पसार भए पनि उद्योगहरू पूर्ण रूपमा चलाउन सक्दा उपभोक्ता र मजदूरहरूलाई प्रत्यक्ष असर परिरहेको छ। शशीपन्थी, रेडियो नेपाल, भैरहवा।
भैरहवा संवाददाताको रिपोर्टपछि अब अर्को विषय। जिल्ला अदालत काठमाडौँले पूर्व सचिव भीम उपाध्यायलाई 25,000 रूपियाँ धरोटी बुझाएर तारिकमा छाड्न आदेश दिएको छ। सामाजिक सञ्जाल मार्फत सरकारलाई गाली गलौज गरेको आरोपमा पक्राउ पर्नुभएका उपाध्यायलाई सरकारी वकिल कार्यालयले विद्युतीय कारोबार सम्बन्धी ऐन अन्तर्गत मुद्दा दायर गरेको थियो। दैनिक उपभोग्य सामानमा उल्लेख गरिएभन्दा बढी मूल्य लिएको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटपटिनी सुपर मार्केटलाई 3,00,000 रूपियाँ जरिवाना गरेको छ। विभागको टोलीले हिजो गरेको अनुगमनका क्रममा टंगाल स्थित भाटपटिनी सुपर मार्केटले उपभोग्य वस्तु अधिकतम खुद्रा मूल्य एमआरपी भन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएको थियो। उपभोक्ता संरक्षण ऐन 2075 अनुसार भाटपटिनीलाई जरिवाना गरिएको विभागले जनाएको छ। यसैगरी विभागले मूल्य सूची नराखी पसल सञ्चालन गरेको पाइएपछि कपन स्थित एमबीटी खाद्य स्टोर्सलाई पनि 1,00,000 रूपियाँ जरिवाना गरेको छ। लकडाउनको समयमा सरकारले जनतालाई उपभोग्य वस्तुको खरिदमा सहजीकरण गर्न भाटपटिनी लगायत ठूला पसल सञ्चालन गर्न अनुमति दिएको छ। विपदको अवस्थामा उपभोक्ता ठगिने भन्दै विभागले लकडाउनको समयमा पनि बजार अनुगमनलाई तीव्रता दिएको छ। तनहुको घेरिङ गाउँपालिका 5 बेल भन्ज्याङमा हिजो साँझ जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जीप दुर्घटनामा 6 जना घाइते भएका छन्। नवलपुरको डेढ गाउँबाट पोखरातर्फ जाँदै गरेको G1J7502 नम्बरको जीप अनियन्त्रित भई सड़कबाट 200 मिटर तल खस्दा नवलपुर वैदिक कालिका गाउँपालिका 2 बस्ने 23 वर्षीय सन्जु पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ। सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा 6 कस्तुरी मृग मृत भेटिएका छन्। निकुञ्जको केङजोमाको तागदीमा भन्ने स्थानमा पासोमा झुण्डिएको अवस्थामा ती मृग मृत फेला परेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चीले जनाएको छ। मृत भेटिएका मध्ये एक पोथी, 3 भाले र 2 वटाको लिंग पहिचान हुन नसकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो। उहाँका अनुसार एक मृगको बिना निकालिएको र 2 को शव नै सडेकोले त्यसको पनि झिकेर लगेको अनुमान गरिएको छ। पहिचान हुन नसकेको मृत मृग घटनास्थलमै गाडिएको र अन्यको पनि मुचुल्का तयार पारी निकुञ्जको परिसरमै गाडिएको बताइएको छ। करिब 10 दिन अघि नै ती मृग मारिएको हुन सक्ने अनुमान गरिएको छ। लकडाउनको मौका छोपी सर्लाही जिल्लाको सागरनाथ वन विकास परियोजनाको क्षेत्रबाट दैनिक सयौं रूख कटान हुन थालेको छ। परियोजना प्रमुख विहीन बनेको मौका छोपेर वन तस्कर तथा परियोजनाकै केही कर्मचारीको मिलोमतोमा रूख कटान भइरहेको वन विकासकै कर्मचारीले आरोप लगाएका छन्। नयाँ रूख कटानका साथै गोदाममा काटेर राखेको 1,00,000 घनफिट काठ चोरी भइसकेको समाचारमा उल्लेख छ। छिमेकी जिल्ला सिन्धुलीबाट समेत तस्करहरूले चोरी गरेका काठ तथा वनजन्य पदार्थ सर्लाहीको लालबन्दी हरिवन बागमती तथा फुलजोरको भित्री बाटो जिल्लाका विभिन्न स्थानका काठ चिरान मिलका साथै भारतका विभिन्न बजारमा समेत पुर्याउने गरेका छन्। सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जीशीले कोरोना भाइरस नियन्त्रणमा लागिरहेको समयमा तस्करहरू चोरी शिकारीमा लागि परेको भन्दै तस्करी नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन गरिने बताउनुभयो। न्यूजील्याण्डले कोरोना भाइरसको समुदाय स्तरको संक्रमणलाई रोक्न सफल भएको बताएको छ। कैयौं दिनदेखि संक्रमणका नयाँ घटनाहरू न्यून संख्यामा स्थिर रहेपछि प्रधानमन्त्री जेसिन्डा आर्डेनले कोरोना भाइरस हाललाई नियन्त्रणमा आएको जानकारी दिनुभएको छ। तर अधिकारीहरूले अझै सतर्क रहनुपर्ने अवस्था रहेको र खतरा नटिसकेको बताएका छन्। आजदेखि न्यूजील्याण्डले शिक्षा स्वास्थ्य सहित गैर अत्यावश्यकीय सेवा खोल्ने भएको छ। अमेरिकामा थप राज्यहरूले लकडाउनलाई खुकुलो पार्न थालेका छन्, तर ती राज्यका गवर्नरहरूले जनजीवन तुरन्तै सामान्य अवस्थामा नफर्कने र कतिपय प्रतिबन्धहरू पछिसम्म कायम रहन सक्ने चेतावनी दिएका छन्। अमेरिकाका कतिपय खतरा क्षेत्र मानिएका न्यूयोर्क लगायतका क्षेत्रमा संक्रमणको दर उल्लेखनीय रूपमा घटेको छ। अमेरिकामा करिब 980,000 संक्रमण भेटिएकोमा 55,500 मृत्यु भइसकेको छ। एल साल्भाडोरका राष्ट्रपति नाइब बुकेलेले आपराधिक समूहहरूले कोरोना भाइरस महामारीको फाइदा उठाउँदै वितण्डा मचाइरहेको बताउनु भएको छ। आपराधिक समूहहरूले यो अवधिमा मौकाको फाइदा उठाउँदै धेरै हत्याहरू गरेका छन्। शुक्रबारदेखि आइतबारसम्म मात्रै ती समूहहरूले 50 भन्दा बढ़ीको हत्या गरेका छन्। अपराध र हत्या अन्त्य गर्ने भाषासहित बुकेलले गत वर्ष निर्वाचन जित्नु भएको थियो। आर्थिक संकट झेलिरहेको मध्यपूर्वी राष्ट्र लेबनानको उत्तरी शहर ट्रिपोलीमा प्रदर्शनकारीहरूले बैंक लगायतका वित्तीय संस्थामा तोड़फोड़ गर्नुका साथै एक बैंकमा आगजनी गरेका छन्। प्रदर्शनकारीहरूले सेनाको सवारी साधनमा पनि ग्रेनेड प्रहार गरेको, जसका कारण 2 सैनिक घाइते भएका त्यहाँको संचार माध्यमहरूले जनाएका छन्। यसैबीच लेबनानको बैंकहरूको संगठनले तोड़फोड़को विरोध गर्दै मंगलबारदेखि शुरू हुने गरी अनिश्चितकालीन वित्तीय संस्था बन्दको घोषणा गरेका छन्। आर्थिक संकट र बढ़दो महँगीलाई नियन्त्रण गर्न राजनैतिक नेतृत्व विफल भएको निष्कर्ष निकाल्दै लेबनानमा विगत केही दिनदेखि सरकार विरोधी प्रदर्शनहरू भइरहेका छन्। उत्तर कोरियाली नेता किम जोङ उनका सम्बन्धमा हालका दिनमा चलेको अड़कलबाजीका बीच दक्षिण कोरियाली अधिकारीहरूले उत्तर कोरियामा अप्रत्याशित गतिविधिको संकेत नदेखिएको बताएका छन्। दक्षिण कोरियाका एकीकरण मामिला मन्त्री किम योन सुलले गुप्तचर सूचनाका आधारमा उत्तर कोरियामा असामान्य गतिविधि नदेखिएको बताउनुभयो। झण्डै 2 सातादेखि सार्वजनिक रूपमा नदेखिएका उत्तर कोरियाली नेताको स्वास्थ्यबारे संचार माध्यमले विभिन्न अड़कलबाजी गरे पनि दक्षिण कोरियाले उत्तरमा अहिले त्यस्तो केही घटना नभएको जनाएको छ। भारतले विदेशमा फँसेका आफ्ना लाखौं नागरिकलाई स्वदेश फर्काउने तयारी शुरू गरेको छ। भारतको विदेश मन्त्रालयले हाल जारी लकडाउन खोलिएपछि नागरिकहरूलाई फिर्ता ल्याउन नागरिक उड्डयन मन्त्रालय, भारतीय वायु सेवा, एयर इण्डिया, राज्य सरकारहरू र भारतका विदेश स्थित कूटनीतिक नियोगहरूलाई सक्रिय तुल्याएको समाचारमा उल्लेख छ। लाखौं भारतीयहरू खाड़ी क्षेत्रमा कार्यरत रहेका र खाड़ी राष्ट्रहरूबाट भारतलाई आफ्ना नागरिक फिर्ता लैजान र अहिलेको विषम परिस्थितिमा दिएको आतिथ्यलाई दुरूपयोग नगर्न कूटनीतिक दबाव बढ़ेको बुझिएको छ। भारतमा यही वैशाख 21 गतिसम्मका लागि लकडाउन लगाए पनि त्यसमा फेरबदल हुन सक्ने अनुमान गरिएको छ। अब मौसम। हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यूनचापीय क्षेत्रको प्रभाव हुनुका साथै बंगालको खाड़ी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको देखिएकोले आज देशभर सामान्य बदली रही केही स्थानमा र पूर्वी तराईका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 22 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 13.2 डिग्री सेल्सियस, वर्षा 2.7 मिलिमिटर र अहिले बिहानको सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24 देखि 26 डिग्री सेल्सियस बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:43 भयो भने सूर्यास्त भरे साँझ 6:55 हुनेछ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङ बीच कोरोना संक्रमणको विश्वव्यापी महामारी विरूद्ध जारी लड़ाईबारे विचार आदान प्रदान, नेपालले संक्रमण रोक्न चालेका कदमहरूको प्रशंसा गर्दै आवश्यक सहयोग गर्न चिनिया राष्ट्रपति तत्पर। सत्तारूढ़ नेकपाभित्र देखिएको विवाद मिलाउन नेताहरू सक्रिय, आज सचिवालय बैठक बस्दै। मुलुकभर 53,500 जनाको परीक्षण गर्दा 52 जनामा मात्र कोरोना संक्रमण र न्यूजील्याण्ड कोरोना भाइरसको समुदाय स्तरको संक्रमण रोक्न सफल भएसँगै लकडाउन खुकुलो पार्दै अमेरिकाका थप राज्यहरूमा पनि लकडाउन खुकुलो। रेडियो नेपालबाट 7 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 8 बजे अंग्रेजीमा र 9 बजे नेपालीमा हुनेछ। हस्त नमस्ते।